यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको जीवितै उद्धार, सुरुङमा खोज तथा उद्धार जारी। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा ट्र्याक खोल्ने काम शुरू, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। दार्चुलाको अपि हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो, आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम ईयू राष्ट्रसँग फिर्ता माग्ने, र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङ भित्रबाट आज बिहान 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू 2 जना नेपाल विद्युत प्राधिकरणमा कार्यरत सञ्जय शाह र कबीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाण्डु स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भर्ना गरी उपचार जारी राखिएको छ। शुरूमा उद्धार गरिनुभएका अर्का संजय शाहको अवस्था भने सामान्य रहेको छ। सुरुङभित्रबाट 1 जनाको शव निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी भइरहेको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज भोटेकोशी बाढ़ी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अप्पर त्रिशुली 1, अप्पर त्रिशुली 3A, अप्पर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढ़ी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालय जनाएको छ। यस्तै मृतकका पार्थिव शरीरबाट डीएनए संकलन, विश्लेषण तथा पहिचान कार्यलाई तीव्रता दिन भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरू नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायहरूसँग मिलेर काममा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1295 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 140 जना, नुवाकोटमा 186 जना, धादिङमा 65 जना, चितवनमा 359 जना, गोर्खामा 73 जना, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 194 जना तथा भारतमा भेटिएको नवलपरासी पश्चिममा बुझिएको 18 गरी 1295 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला र 355 पुरूष तथा 453 नखुलेको गरी जम्मा 1030 वटा शव व्यवस्थापन अर्थात माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यसै गरी शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी कुल 2106 वटा डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1270 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। त्यसै गरी हालसम्म बाढ़ीका कारण प्रभावित 13,000 भन्दा बढ़ीको उद्धार गरिएको छ भने बेपत्ता भएका 4,898 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। चीनले नेपालसँग आपतकालीन जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरूङ रसुवा नाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। दार्चुलाको अपी हिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सड़क तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याएको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढ़ीको जोखिम बढ़ेको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन हाल देशसँग पर्याप्त प्राविधिक स्रोत साधन नभएको विज्ञहरूले औल्याएका छन्। संवाददाता बालिका माध्यमको रिपोर्ट।
भोटेकोशी नदीमा आएको प्रलयकारी बाढ़ीले पुर्याएको मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवा भोटेकोशी बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको यस क्षेत्रका विज्ञहरूले बताइरहेका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन भने देशसँग भएका प्राविधिक स्रोत साधन पर्याप्त नहुने जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीले जानकारी दिनु
हामीले रसुवागढी नाकामा चाहिँ बाढ़ी नाप्ने स्वचालित उपकरण राख्यौं, बाढ़ीले नै बगा। स्याप्रुबेसीमा राख्यौं, बाढ़ीले नै बगा। मौसममा पूर्वानुमानमा आधारित भएर गरिने मौसम पूर्वानुमान, बाढ़ी पूर्वानुमान जुन हामीले अहिलेसम्म गरिआयौं, यी दुवैको यस्तो किसिमको विपदमा कुनै भूमिका छैन। त्यसकारणले अब हामीले नयाँ ढंगले सोच्नुपर्छ। त्यो हामीले पनि अस्तिको घटनामा सूचना विदुर बेत्रावती गल्छीसम्म जहाँ क्षति भए, बस्तीहरू डुबे, त्यहाँ सूचना पठाउन सक्थेनौ भने अझ हजारौंको संख्यामा ताती हुन्थ्यो। त्यसमा पूर्व सूचनाले तल त काम गरेकै हो। फेरि मैले माथिको कुरा गरेँ, टिमुरेलाई जोगाउनको लागि, रसुवागढीलाई जोगाउनको लागि, स्याप्रुबसीलाई जोगाउनको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणालीबाट सम्भव थिएन।
वरिष्ठ हाइड्रोलोजिस्ट तथा बाढ़ी पूर्वानुमान शाखा प्रमुख पोखरेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै प्राविधिक जोखिम मूल्याङ्कन बिनै खोला तथा नदी किनारमा बस्ती बसालिनु, व्यापार व्यवसाय गर्ने उद्देश्यले घर तथा भौतिक संरचनाको निर्माण गरिनु जस्ता सरकारी र नागरिक दुवै पक्षको त्रुटिका कारण पनि अहिले ठूलो क्षति हुन पुगेको बताउनुभयो। प्रमुख पराजुलीले आगामी दिनमा बाढ़ी मात्र नभई बहुविपदहरूको जोखिम मूल्याङ्कन गरेर मात्र बस्ती बसाल्न र हाल विस्थापित भएकाहरूका लागि छुट्टै सुरक्षित स्थान पहिचान गरी बस्ती विकास गर्नुको विकल्प नभएको पनि बताउनुभयो।
बहुविपद मूल्याङ्कन मार्फत सुरक्षित स्थानहरूको पहिचान गरेर उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा बस्ती विकास गर्ने, यो ठूलो विपद भयो, अत्यन्तै दुःखद छ, तर यसले एउटा हामीलाई अर्को मौका दिएको छ, त्यो मौका भविष्यको लागि। त्यो के हो भने अब हामी ती बस्तीहरूलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गरेर अब भविष्यमा कुनै पनि विपदमा उहाँहरूलाई नपर्ने गरी स्थानान्तरण र व्यवस्थापन गर्न सक्छौ, त्यो गर्न सक्यौं भने यो देशको लागि, विश्वको लागि नमुना हुन्छ। यसबाट हामी सबै अन्य नदी जलाधारहरूमा यो परिपाटीलाई चाहिँ रेप्लिकेसन भन्छौं, यसलाई चाहिँ प्रयोग गर्न सक्छौं र हाम्रा जोखिममा रहेका समुदायहरूलाई भविष्यमा सुरक्षित गर्न सक्छौं।
बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुरीले विश्व तापक्रम वृद्धि जलवायु परिवर्तन लगायतका कारण आगामी दिनमा नेपालमा रहेका हिमताल फुट्ने हिमपहिरो जाने जस्ता जोखिम उत्तिकै रहेकाले जोखिम क्षेत्रको 24 घण्टा अनुगमन मूल्याङ्कन गर्ने प्रविधि मैत्री विज्ञ टोली खचाई एकै समयमा सूचना प्रवाह हुने संयन्त्रको विकास गरिनु अति जरूरी भइसकेको उल्लेख गर्नुभयो।
सीमा क्षेत्रमा तिब्बतबाट आउने खोला नदीहरूमा मुख्यत र दोस्रो प्राथमिकतामा नेपालबाटै आउने पनि हिमाली क्षेत्रका नदीहरूमा दुधकोशी तमोर बूढ़ी गण्डकी काली गण्डकी मगु कर्णाली लगायत विपद हुँदै गरेको क्षेत्रमा 24 घण्टा निगरानी गर्ने टीम सहित प्रविधि सहित जसले एक बटन स्विच दबाउँदाखेरि अटोमेटिकली तलको समुदायहरूमा 10 साइरनहरू एकैचोटि बजोस् र समुदायलाई 5-10 मिनट समय चाहिँ कम्तीमा उपलब्ध हो। हिमताल विस्फोटन हिमपहिरोबाट हुने विस्फोटन तीव्र गतिको बाढ़ीमा चाहिँ हामी त्यसमा जानैपर्छ। त्यसमा नजाँदासम्म हामीले यो क्षति बेहोरिरहनुपर्छ।
भोटेकोशी जस्ता विनाशकारी बाढ़ीको अपूरणीय क्षतिबाट पाठ सिक्दै आगामी दिनमा नागरिकको जीवन सुरक्षाका लागि वैज्ञानिक वस्तुनिष्ठ कदमहरू चाल्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको पीड़ा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढ़ीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला बालबालिका परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण तस्वीर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अप्नाउन आग्रह गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुभएको पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढ़ी पीड़ित उद्धार राहत तथा पुनस्थापना सहयोग समिति गठन गरेको छ। अकल्पनीय एवं विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमाले 1,20,00,000 सरकारको कोषमा सहयोग गर्ने घोषणा समेत गरेको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। विपदका बेला बालबालिका बेचबिखन तथा ओसार पसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको हो। प्रभावित बालबालिकामा देखिन सक्ने डर तनाव चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बाल मैत्री मनोसामाजिक परामर्श तथा सहयोगलाई राहत र स्थापनाको अभिन्न अंग बनाउनु पर्ने सिजपको आग्रह छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमाथिको डाँडामा ट्र्याक खोल्ने काम आजदेखि शुरू गरिएको छ। दुई दिन रूख बाँस काट्ने र झाड़ी सफा गरेपछि आजदेखि ट्र्याक खोल्ने काम शुरू गरिएको 9 BC मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सड़कभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागि ट्र्याक 350 मिटर लामो र 7 मिटर चौड़ाएको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेबीका साइड प्रबन्ध इन्जिनियर ईश्वर नेपालका अनुसार एक सातादेखि 10 दिनभित्रमा ट्र्याक खोल्ने काम सकिनेछ। यही भदौ 14 गते उक्त सड़क भाषिएसँगै काठमाडौँसँगको सड़क सञ्जाल अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क सम्पर्क विच्छेद भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। राजमार्गमा सवारी चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे प्लानचोकले ट्राफिक व्यवस्थापन गर्न आलोफालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातको समयमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले सड़क जाम हुन नदिन र मालवाहक सवारी साधन सम्भव भएसम्म बाटोमा क्रस नहुने गरी समय व्यवस्थापन गरिएको समेत जानकारी दिनुभयो। श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञानयोग कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आजका दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नुका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जाग्रामा बस्ने प्रचलन छ। श्री कृष्ण जन्माष्टमी पर्वका अवसरमा ललितपुरको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिर लगायत देशभरका श्री कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइचो लागेको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन स्थित कृष्ण मन्दिरमा पूजा आराधना गरी भगवान श्री कृष्णको दर्शन गर्नुभएको छ। राष्ट्रपति पौडेलले भगवान श्री कृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्र प्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेल सहित पाटन दरबार स्थित कृष्ण मन्दिर पुगेर भगवान श्री कृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वर सहित दुवोको पूजा गरेर आज अध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। गौरा पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाडौँमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढ़ेसँगै गौरा पर्व धूमधामका साथ मनाउन थालिएको छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊ भनी वर्षा ऋतुको भाद्र महिनामा तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरू गरिएको देउडा सांस्कृतिकविद गायक नन्द कृष्ण जोशीले जानकारी दिनुभयो। कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिइएको छ। जिल्लाको लम्कीचुहामा 2 जना र घोडाघोडीमा र धनगढ़ी उपमहानगरपालिकामा 3-3 जनामा गरी 8 जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुवा नगरपालिकामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढ़ी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएपछि कैलाली जिल्लामा सरसफाईलाई तीव्रता दिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीन बहादुर थामी।
हालसम्म कैलाली जिल्लामा 8 वटा जापानिज इन्सेफ्लाइटिसका केसहरू देखिएका छन्, जसमा 3 वटा केस चाहिँ धनगढ़ी र 2 वटा लम्कीचुवा र 3 वटा घोडाघोडीमा। घोडाघोडीको 3 वटा केस मध्ये 2 केस चाहिँ डेथ भएको छ। यो केसहरू देखेका कारणले यो आर्थिक वर्षमा कैलाली जिल्लामा जापानिज इन्सेफ्लाइटिसको लागि खोप अभियान पनि सञ्चालन हुनेछ र योबाट हामीले बच्नुपर्छ र यसको लागि स्वास्थ्य कार्यालय कैलालीबाट पनि हामीले कैलाली जिल्लामा 13 स्थानीय तह केस देखा परेका स्थानमा त विशेष गर्नु नै परिहाल्यो, सँगसँगै अरूमा पनि सतर्क रहन सजग रहन पनि अनुरोध गर्न चाहन्छौ।
जापानिज इन्सेफ्लाइटिसबाट घोडाघोडी नगरपालिका 2 जनाको मृत्यु समेत भएको छ। नगरपालिकाको वडा नम्बर 4 र 9 3 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका 2 जनाको मृत्यु भएपछि यहाँ पनि सरसफाईमा जोड़ दिएको बताउनुहुन्छ घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार हौद।
घोडाघोडी नगरपालिका 4 र 9 जापानिज इन्सेफ्लाइटिस केस देखिएको थियो, त्यो देखिएपछि तुरन्त सम्पूर्ण पालिका स्तरको स्वास्थ्य कर्मीहरूसँग बसेर र पालिका स्तरमा त्यसको लागि रोकथाम नियन्त्रणको लागि हामीले सबै 1-12 नम्बरसम्मका सबै वडामा स्वास्थ्य कर्मी परिचालन गर्यो र सबै स्वास्थ्य कर्मीहरूले 84 स्वयंसेवकहरूलाई समुदाय स्तरमा प्रचार प्रसारको लागि सरसफाईको लागि लामखुट्टे नियन्त्रण गर्नको लागि सरसफाई अभियान सञ्चालन भइराखेको छ।
लम्कीचुवा नगरपालिकाको वडा नम्बर 1 र 4 2 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ। 2 जनामा संक्रमण पुष्टि भएपछि लम्कीचुवा नगरपालिकाले पनि पालिकाभरि नै सरसफाई अभियानका साथै स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। लम्कीचुवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारी।
हाम्रो लम्कीचुवा नगरपालिकाको वडा नम्बर 4-1 देखिएको 2 केस हो, त्यसमा चाहिँ हामीले सम्बन्धित वडामा आमा समूह हुँदै महिला स्वयंसेवी मार्फत स्वास्थ्य शिक्षा कार्यक्रमहरू पनि गरेका छौँ। त्यसपछि हामी स्वास्थ्य कर्मी सम्बन्धमा पनि स्वास्थ्य शिक्षा दिने विद्यालय स्वास्थ्य शिक्षा लगायतका कामहरू, त्यसपछि वातावरणले सरसफाई कीटजन्य रोग रोकथाम र नियन्त्रणलाई गर्नुपर्ने जुन हाम्रो प्रयासहरू छ त्यो चाहिँ हामीले गरिरहेका छौँ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले जानकी गाउँपालिकाले समुदायमा लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ भने विद्यालय स्तरमा विद्यालय नर्सले जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपायका बारेमा जानकारी गराइरहनु भएको छ। जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी।
लामखुट्टेको लार्भा खोजेर नष्ट गरे कार्यक्रम स्वास्थ्य संस्था र स्वयंसेविकाहरू मिलेर आफ्नो वरिपरि सबै खाल्टा खुल्टीहरू पुर्ने पानी जम्न नदिने त्यस्ता किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले हामी सबै नागरिकले लामखुट्टेको टोकाईबाट बच्न आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
राहदानी विभागले यही भदौ 22 र 23 गति विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले आज सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा पनि नियमित सञ्चालन हुने जानकारी दिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताउनु भएको छ। ट्रम्पले लामो समयदेखि युरोपेली राष्ट्रहरूसँग युक्रेनलाई पश्चिमी सहयोगको लागतको ठूलो हिस्सा वहन गर्न माग गर्दै आउनु भएको छ। चार वर्ष पहिले युक्रेनमा रूसले आक्रमण गरेदेखि रूस र युक्रेन बीचमा युद्ध जारी छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा आफूले यो निर्णय लिएको लेख्नु भएको छ। पोस्टमा राष्ट्रपति ट्रम्पले ईरानसँगको युद्धमा अमेरिकी सैन्य बलमा गोला बारूदको अभाव छ भन्ने रिपोर्टहरूलाई पनि अस्वीकार गर्नुभएको छ। युक्रेनको राजधानी कियेवमा रूसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ। यसअघि मुख्यत राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि कियेववासी 24 घण्टा हवाई आक्रमणको त्रास र अवरोधमा परेको छ। त्यसैगरी रूसले तीव्र गतिमा उड्ने जेट संचालित ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको हो। हवाई आक्रमणको साइरन, विस्फोट र हवाई प्रतिरक्षाको आवाज अब शहरको दैनिक जीवनकै हिस्सा समेत बनेपछि थप चिन्ता बढ़ेको छ। आक्रमणका कारण यातायात समेत प्रभावित भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेनसेन हवाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रूपियाँ सहयोग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपाल सरकारका तर्फबाट हवाङ प्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रकम रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको छ। त्यसै गरी बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सहयोग प्रदान गरेको बंगलादेश सरकारले जनाएको छ। सरकारले रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 वटा झलुङ्गे पुलको मरमतको लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। यही भदौ 10 गते आएको बाढ़ीले मुङलिङदेखि टिमुरेसम्म रहेका 64 वटा झलुङ्गे पुल मध्ये 53 वटा झलुङ्गे पुलमा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 वटा झलुङ्गी पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। ती पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यादेश 5 वटा झलुङ्गी पुलहरू 1 महिनाभित्र मरमत सम्पन्न गर्ने गरी काम अघि बढ़ेको छ। त्यसै गरी पुननिर्माण गर्नुपर्ने 33 वटा झलुङ्गी पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको भाव पुनः वृद्धि गरेको छ। फार्मको समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अण्डाको भावले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबारदेखि लागू हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अण्डामा प्रतिक्रेट 15 रूपियाँले वृद्धि गरिएको छ। यो वृद्धिसँगै अण्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नु परेको संघले दावी गरेको छ। अहिले 15 रूपियाँ बढ़ेर 605 रूपियाँ पुगेको छ। त्यसै गरी ठूलो अण्डा प्रतिक्रेट 575 बाट 590 रूपियाँ पुगेको छ भने मिडियम अण्डाको मूल्य 535 बाट 550 रूपियाँ कायम गरिएको छ। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौँको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पनि जाँचबास गर्न सकिने भएको छ। त्यसका लागि भन्सार विभागले सड़क मार्ग तोकेको छ। यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचबास नगरी सिधै काठमाडौँ ल्याउन सकिने भएको छ। विभागका अनुसार भन्सार नियमावलीले तोकेको शर्त प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहन को सुविधा दिने निर्णय गरिएको हो। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन संकलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न कोशेली गृह निर्माण गरेको छ। प्रदेश सरकारको 1,34,00,000 लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग पर्यटन तथा वातावरण मन्त्री कल्याणी खड्काले कोशेली गृहले त्यस क्षेत्रमा रोजगार सृजना र आर्थिक समृद्धिमा योगदान पुर्याउने बताउनुभयो। स्थानीय उत्पादन तथा कर्णाली प्रदेशमा उत्पादित रैथाने अन्नबालीको संरक्षण प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको कोशेली गृह आर्थिक विकास र रोजगारी सृजनाका दृष्टिकोणबाट महत्वपूर्ण हुने स्थानीयहरूको विश्वास छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अझै बमबाट।
पुरूष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लीग एनबीएलको पहिलो संस्करण शुक्रबारदेखि काठमाडौँमा शुरू भएको छ। नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढ़ाउने लक्ष्यसहित आयोजना भएको एनबीएलको पहिलो संस्करण 6 टोलीले प्रतिस्पर्धा गर्दैछन्। लीगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप दार कोषमा जम्मा गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ। भूटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ काबा बीच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोलीले जित निकालेका छन्। शुक्रबार नेपालका दुवै टोलीले भूटानलाई 2-0 को सोझो सेटमा पराजित गरेका हुन्। पहिलो खेलमा भावना डागी र सुनिता डागीको जोडीले किन्ले र रिन्चेको जोडी विरूद्ध 21-12 21-8 को सहज जित निकाल्यो। त्यसै गरी दोस्रो खेलमा कमला पुन र कोपिला राणाको जोडीले एकतर्फी जित निकाल्ने क्रममा भूकर्मा र डिजेनको जोडीलाई 21-5 21-16 निराशा बनायो। शुक्रबार नै पुरूषतर्फ झमन सिंह दर्जी र शरण कार्कीको जोडीले भारतसँग सोझो सेटमा हार बिहोर्दा भूटानलाई सोझो सेटमै पराजित गर्यो। यता महेन्द्र श्रेष्ठ र राजकुमार निरोलाको जोडीले भने बंगलादेशसँग 2-1 सेटमा निराशा बन्यो। दक्षिण अस्ट्रेलियासँगको एक दिवसीय खेलमा नेपाल 138 रनले पराजित भएको छ। 260 रनको लक्ष्य पछ्याएको नेपाल 121 रनमै अल आउट भएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। नेपालले पहिलो खेलमा अस्ट्रेलियन घरेलु टोली तास्मानिया विरूद्ध 1 विकेटको हार बिहोरेको थियो। नेपालले तेस्रो एक दिवसीय खेल आइतबार न्यूजील्याण्ड ए विरूद्ध खेल्ने तालिका छ। आसन्न एसियाली खेलकुदको तयारीका लागि नेपाली राष्ट्रिय कराते टोली जापान प्रस्थान गरेको छ। शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यमा विदाई गरिएको थियो। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलमा उत्कृष्ट प्रदर्शनमा ध्यान दिन आग्रह गर्दै प्रतियोगिताको नतिजालाई लिएर अनावश्यक दबाव नलिन खेलाड़ीलाई जोड़ दिनुभयो। कराते टोलीले टोकियो स्थित सितोरियो कराँतेको मेन डोजोमा सेप्टेम्बर 6-16 फर्सिसन गर्नेछ। त्यसपछि टोली एसियाडको उद्घाटन समारोहमा सहभागी हुन सेप्टेम्बर 17 नायोगा पुग्नेछ। उद्घाटन समारोह सेप्टेम्बर 19 हुनेछ।
यस्तै चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि सिराहाको सहलेस युथ क्लबले उचालेको छ। जितसँगै सहलेसले 7,2,083 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा पाँच थरको फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै सहलेसले उपाधि कब्जा गरेको हो। उपविजेता बनेको फिदिमले 3,52,083 रूपियाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। खेलको 69 मिनटमा सहलेसका फागुराम थारूले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो। लाखे जात्राका अवसरमा भदौ 12 संचालित प्रतियोगितामा भारतको एक टीम सहित 8 टीम सहभागी रहेको आयोजक लाखे जात्रा संचालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मध्य प्रदेशको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.5, वर्षा 1.4 मिलिमिटर, काठमाडौँको 26.7 डिग्री सेल्सियस, न्यूनतम 19.9, वर्षा 4.4 मिलिमिटर, पोखराको अधिकतम 31, न्यूनतम 22.6, वर्षा 3.7 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.1, न्यूनतम 23.2, वर्षा 14.3 मिलिमिटर र दिपायलको अधिकतम 32.6, न्यूनतम 23.8, वर्षा 11.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 2 जीवितै उद्धार, सुरुङहरूमा खोज तथा उद्धार जारी। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको पुनस्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा ट्र्याक खोल्ने काम शुरू, 10 दिनभित्र खोलिसक्ने लक्ष्य। दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो, आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रह। अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम ईयू राष्ट्रसँग फिर्ता माग्ने र फिदिम स्पोर्टिङ क्लबलाई 1-0 गोलले पराजित गर्दै सहलेस युथ क्लब चौथो ताप्लेजुङ गोल्ड कपको उपाधि हात पार्न सफल। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।